سورت زخرف، آپ لوگوں کی سورت شروع ہو رہی ہے. بناؤ سنگھار کو کہتے ہیں، آرائش، میک اپ. بسم اللہ الرحمن الرحیم. حامیم والکتاب المبین. شروع کرتی ہوں اللہ کے نام سے جو بڑا مہربان اور رحم فرمانے والا ہے. حامیم، قسم ہے اس واضح کتاب کی، ہم نے اس کو عربی زبان کا قرآن بنایا ہے تاکہ تم سمجھ سکو. یقیناً یہ لوح محفوظ میں ہے، ہمارے نزدیک بلند مرتبہ حکمت والی ہے. کیا ہم اس نصیحت کو تم سے اس بنا پر ہٹا لیں کہ تم حد سے گزر جانے والے ہو؟ اور ہم نے اگلے لوگوں میں بھی کتنے ہی نبی بھیجے، جو نبی ان کے پاس آیا انہوں نے اس کا مذاق اڑایا، بس ہم نے ان سے زیادہ زور آوروں کو تباہ کر ڈالا، اور اگلوں کی مثال گزر چکی. اگر آپ ان سے دریافت کریں کہ آسمانوں اور زمین کو کس نے پیدا کیا، تو یقیناً ان کا جواب یہی ہوگا کہ انہیں غالب اور دانا اللہ ہی نے پیدا کیا. وہی ہے جس نے تمہارے لیے زمین کو فرش بنایا اور اس میں تمہارے لیے راستے بنائے تاکہ تم ان کو پا لیا کرو. والذی نزل من السماء ماء، اسی نے آسمان سے ایک اندازے کے مطابق پانی نازل فرمایا، بس ہم نے اس سے مردہ شہر کو زندہ کر دیا، اسی طرح تم نکالے جاؤ گے. والذی خلق الازواج کلہا وجعل لکم من الفلک والانعام ما ترکبون، جس نے تمام چیزوں کے جوڑے بنائے اور تمہارے لیے کشتیاں بنائی اور چوپائے پیدا کیے اور جن پر تم سوار ہوتے ہو تاکہ تم ان کی پیٹھ پر جم کر سوار ہوا کرو. اور پھر اپنے رب کی نعمت کو یاد کرو جب ہم اس پر ٹھیک ٹھاک بیٹھ جاؤ، اور کہو سبحان الذی سخر لنا ھذا وما کنا لہ مقرنین، پاک ہے وہ ذات جس نے اسے ہمارے بس میں کر دیا، حالانکہ ہم اسے قابو پانے کی طاقت نہ تھی. وَإِنَّا إِلَىٰ رَبِّنَا لَمُنْقَلِبُونَ، اور یقیناً ہم اپنے رب کی طرف لوٹائے جانے والے ہیں. اور انہوں نے اللہ کے باس بندوں کو اس کا جز ٹھہرا دیا، یقیناً انسان کھلم کھلا ناشکرا ہے. یہ ترکو نمبر 7. اس کا عنوان کیا ہے؟ انسان احسان فراموش ہے. اور پھر دلائل ہیں پورے اس رکوع میں اس کے بارے میں. پہلے اللہ تعالیٰ نے قرآن پاک کی بات کی، اس کی 6 صفات بیان کی. واضح کتاب ہے، سچ ہے نا، واضح ہے نا، عربی میں ہے، اس لیے بھیجی گئی کہ سمجھا جائے. ضرورت ہے اس کو سمجھنے کی؟ جی، کیا کہتے ہیں، سمجھنے کی ضرورت ہے؟ آگے یہ ام الکتاب میں لکھی ہوئی تھی، یعنی اس دنیا میں آنے سے پہلے اس کو اللہ تعالیٰ نے لوح محفوظ میں لکھا. اللہ کے ہاں اس کی بڑی قدر اور منزلت ہے، حکمتوں سے لبریز ہے. اور کیا اب اس بات سے تمہیں یہ بات کہنا چھوڑ دیں کہ تم حد سے گزرے ہوئے ہو؟ اس حصے کو ہائی لائٹ کر لیں، شاید کہیں آپ کو بھی اس سے فائدہ ہوگا کہ جب لوگ اللہ کی کتاب کی دعوت کو ٹھکراتے ہیں تو پھر ان کو کیا کہنا ہے. افنضرب عنکم الذکر صفحا ان کنتم قوما مسرفین، کیا ہم اس نصیحت کو تم سے صرف اس وجہ سے ہٹا لیں کہ تم حد سے گزرنے والے لوگ ہو؟ یعنی اس کے کئی معنی کیے گئے، بڑی اہم آیت ہے. مثلا اس کا ایک معنی یہ کیا جاتا ہے کہ چونکہ تم گناہوں میں مصروف ہو اور تم یہ سوچتے ہو کہ ہم تمہیں پھر باز کرنا چھوڑ دیں. بعض لوگ دنیا میں ایسے رویے رکھتے ہیں کہ جب اپنی دنیا میں مگن ہوتے ہیں نا تو ان کو دعوت بھی دی جائے تو ان کو برا محسوس ہوتا ہے، ان کا موڈ خراب ہو جاتا ہے، ٹیسٹ بگڑتا ہے. تو اللہ تعالیٰ کہتے ہیں کہ کیا اس بات پہ تمہیں چھوڑ دیں کہ تم اپنے گناہوں میں مگن ہو، تمہیں ہم نصیحت نہ کریں؟ بعض کہتے ہیں کہ کیا تمہیں تمہارے کفر اور اسراف پہ چھوڑ دیں اور تم سے درگزر کر لیں؟ یعنی ایک بہت ہی ذہن کو کھولنے والا ایک انداز ہے. پھر اس کے بعد اللہ تعالیٰ نے نبیوں کے ناطے سے بتایا کہ پہلی قوموں کی طرف نبی آئے اور انہوں لوگوں نے بھی ان کا مذاق اڑایا، اور پھر اللہ تعالیٰ نے ان کو ہلاک کر دیا جو ان مکہ والوں سے زیادہ طاقت والے تھے. پھر اللہ تعالیٰ نے کچھ سوال کیے ہیں، کوشچن شیٹ دی ہے آپ کو، آپ اس کے جواب دیں گے اپنے دل میں. اللہ تعالیٰ پوچھتے ہیں زمین و آسمان کس نے بنائے؟ اللہ نے بنائے. ہاں، زمین کو گہوارہ کس نے بنایا؟ راستے کس نے بنائے کہ منزلوں تک پہنچو، خاص مقدار تک آسمان سے پانی کس نے نازل کیا؟ زمین سے فصلوں کو کون نکالتا ہے؟ جوڑے کس نے بنائے؟ کشتیوں اور جانوروں کی سواریاں کس نے بنائی؟ سب کچھ اللہ نے بنائی. تو پھر بندہ رب کا کیوں نہیں بنتا؟ اتنا کچھ اس نے دیا تو ہم اس کو اپنی مرضی اور اپنی سوچ کیوں نہیں دیتے؟ پھر اس کے بعد سواریوں پہ سوار ہونے کا ادب اور سلیقہ سکھایا گیا. یہ دعا نوٹ کر لیجئے, نبی صلی اللہ علیہ وسلم بھی پڑھا کرتے تھے اور یہاں قرآن کی دعا ہے لیکن حدیث سے بھی ثابت ہے. آپ جب کسی سواری پہ جاتے تو تین دفعہ کہتے اللہ اکبر اللہ اکبر اللہ اکبر, پھر اس کے بعد یہ دعا پڑھتے سبحان الذی سخر لنا ھذا, پاک ہے وہ ذات جس نے اس کو مسخر کیا ہمارے لیے, وما کنا له مقرنین, ورنہ ہم کہاں تھے اس پہ قابو پانے والے. ہے سچ, کیا بڑی بڑی سواریاں, بڑے بڑے جانور, کیا انسان اس کے اوپر چڑھ کے بیٹھ جائے اور یہ ہلیں بھی نہ. اور آج جب جہاز میں یہ دعا پڑھی جاتی ہے تو پھر میں واقعی سوچتی ہوں کون تھا ان جہازوں کو ہواؤں میں رکھے اور کون تھا جو اس پہ قابو پائے. یہ اللہ کی ذات ہے کہ اس نے یہ چیزیں ہمارے قابو میں ڈال دی. اور آخری بات وَإِنَّا إِلَىٰ رَبِّنَا لَمُنْقَلِبُونَ, سفر کرتے وقت ایک اگلے سفر کو یاد رکھو. آج اس سواری پہ سوار ہو, کل تم نے چار لوگوں کے کندھوں پہ سوار ہو کے جانا ہے, اس کو نہ بھولو, کیونکہ سواری میں سفر میں انسان موت کے زیادہ قریب ہوتا ہے. یقین کریں اللہ کے نبی نے سفر کو عذاب کا ایک ٹکڑا قرار دیا. کیا یقین آتا؟ میں سوچتی ہوں کہ جب دن میں کتنی دفعہ آپ اپنے عموماً اپنے معمول کو سوچیں, سب کتنی دفعہ گاڑی گھر سے نکلتی ہے آپ کی کہیں جانے کے لیے, کیا ہر دفعہ یہ دعا پڑھتے ہیں؟ کیا اِنَّا إِلَىٰ رَبِّنَا لَمُنْقَلِبُونَ پہ دل ہلتا ہے؟ یہ سوچتے, یہ نہیں سوچتے تو پھر تو پہاڑے پڑھ رہے ہیں. یقین کریں یہ پہاڑ ہے, یہاں جاتے ہوئے یہ پڑھ لو, یہ دعائیں پہاڑے بن جاتے ہیں جب روح کے بغیر پڑھتے ہیں. یہی روح تھی اس کی, ہم روح کے بغیر کام کرتے ہیں, پھیکی چائے پیتے ہیں, مزہ ہی نہیں ہے زندگی میں. تبھی تو عبادت کا کوئی اثر دکھتا ہی نہیں ہمارے اوپر. ورنہ جو ایک دفعہ دل سے پڑھ لیں انا الی ربنا لمنقلبون, جب جہاز میں جاتے ہیں نا تو یہ دعا پڑھتے ہیں نا, تو آپ دیکھیں جہاز اوپر جا رہا ہوتا ہے تو میں تصور میں یہ سوچ رہی ہوتی ہوں انا الی ربنا لمنقلبون, یعنی مجھے محسوس ہوتا ہے ہر لمحے میں اللہ کے قریب ہو رہی ہوں, فزیکلی کلوزنس کا احساس ہوتا ہے. اور آپ کو پتا ہے کہ کچھ ظالموں نے, اب میں نام نہیں لیتی, ایئر لائنس اپنے ملکوں کی ایئر لائنس ہیں, اور ان کو کہا کہ یہ اب ہمارے جہازوں میں الحمدللہ پڑی جاتی ہے ملک کے اندر پروازیں یا باہر, تو انہوں نے کہا کہ یہ دعا نکال دیں یا دعا پڑھیں تو اس کا ترجمہ نہ پڑھیں. کیوں؟ کہ یہ بات سن کے ڈپریشن ہوتا ہے, ان الی ربنا لمنقلبون, یعنی یہ لابی چل پڑی کہ آپ کو اب موت, سفر میں بھی موت نہ یاد کرائیں, کہتے ہیں اسے بوجھ پڑتا ہے دل پہ, اس کو نہ پڑھائیں. اور ایک دفعہ میں خود ایک سفر میں تھی, ایئر ہوسٹس پڑھتی ہیں عموماً, پتہ نہیں بیچاری ٹنگ سلپ ہی ہوگی, لیکن انہوں نے اس دعا کو بہت ہی عجیب رنگ میں پڑھا کہ بالکل معنی ہی بدل گئے نا. بہرحال کچھ نہیں کہنا چاہتی, اللہ تعالی ہماری آنکھیں کھول دے, شعور دے دے, ہم تو صرف دنیا میں پتہ نہیں کیا کر رہے ہیں اور کیا کر کے جانا ہے. اس پہ اگر یہی عمل کی بات اپنے لیے لکھ لینا کہ انا الی ربنا لمنقلبون, کب تک رہو گے؟ آنا تو ہماری طرف ہے, پھر بتاؤں گا تمہیں. پھر جب دوسروں کے کندھوں پہ سوار ہو کے آؤ گے, اس وقت تم نہیں پڑھ سکو گے یہ دعا, کیونکہ اس وقت تو یہ بات سچ ہو جائے گی, ساری زندگی تمہیں یاد کروائی اور تمہیں سمجھ نہ آئی کہ یہ کہہ کیا رہے ہو. پھر بھی سفروں میں, تبھی تو سفر میں بھی انسان اللہ کی نافرمانی کی چیزیں دیکھتا اور سنتا ہے. یعنی اب اس وقت ایسے جہاز بن رہے ہیں کہ جس کے اندر وہ تمام چیزیں ہوں گی جو نفس کو لبھانے والی ہیں. پہلے تو ہوتی ہیں, آپ نے دیکھے اسکرین ہے, گھنٹوں کے اعتبار سے آپ کو گندی چیزیں دکھائی جاتی ہیں, تو اذیت ناک ہو جاتا ہے وہ سفر. الحمدللہ آپ یہاں کے جہازوں میں سفر کرتے ہیں تو وہ آپ کو دے دیتے ہیں آپ کی پسند کی چیزیں, آپ دیکھو نہ دیکھو بند کر دو. لیکن بعض ہمارے ملکوں میں یا ہمارے اس طرف شہروں میں اتنی سہولت نہیں ہے کہ ہر جہاز کی سیٹ کے پیچھے اسکرین ہو, تو اس میں بڑی اسکرین چل رہی ہوتی ہے اور اس پہ پورا وقت ناچتی پھدکتی تصویریں. ہم ایک پاکستان میں تھے تو وہاں ایک سروس چلی ہے, نام نہیں لوں گی, بہت ہی اچھی سروس سنا. ہمیں اسلام آباد جانا تھا موٹر وے سے تو ہم اس کے ذریعے سے گئے. اب باقی ایئر کنڈیشن کوچ تھی اور بہترین تھی, لیکن پورا وقت اسکرین پہ انہوں نے ایسی چیزیں, فلمیں موویز چلا رہی ہیں اور دیکھنی پڑیں گی لوگوں کو, یا آنکھیں بند کر لو یا بس, کوئی اور علاج نہیں ہے. کوشش کہیں कहीं भी देखें तो मेरा ख्याल है कि चंद मिनट के बाद फिर उनको कुछ तो मान जाते हैं, कुछ नहीं मानते। मैं सोचती हूँ जिसको सफर में मौत नहीं याद आती उसको कहाँ आएगी। हाईवे 6 पे आप जाते हैं, कभी आपको एहसास हुआ कि आप मौत के मुंह में से गुजर रहे हैं? इस पे तो माएं डरती हैं कि बेटे जिहाद में जाएंगे तो मर जाएंगे, नहीं भेजते, लेकिन सड़कों पे निकलना तो कभी नहीं छोड़ा। क्या सच बताइए, जिहाद में गोली लगने का ज्यादा डर होता है या सड़क पे मौत का ज्यादा खतरा है? एक हल्की सी गलती आपको कहाँ ले जा सकती है? लेकिन है कोई जो ड्राइविंग करना छोड़े, बच्चों को ना सिखाए, खुद ना जाए कि नहीं भाई मैं नहीं ड्राइविंग करी, मुझे घर पे रहना है, मैं तो मर जाऊंगी। शैतान सोचने ही नहीं देता। और जहां दीन की बात आती है, अल्लाह के दीन की हिफाजत की किसी तरह, तो 100 किस्म की तावीलें आती हैं। अल्लाह ताला हमें शऊर दे दे। रुकू नंबर 8 को देखते हैं। अमित तखज मिम्मा यखलुकु बनातिम व असवाकुम बिल बनीन। क्या अल्लाह ताला ने अपनी मखलूक में से बेटियां तो खुद रख ली और तुम्हें बेटों से नवाजा? हालांकि इनमें से किसी को जब इस चीज की खबर दी जाए जिसकी मिसाल इसने अल्लाह रहमान के लिए बयान की है, तो इसका चेहरा स्याह पड़ जाता है और वो गमगीन हो जाता है। क्या अल्लाह की औलाद लड़कियां हैं जो जेवरात में पलें और झगड़े में अपनी बात न कर सकें? वजालुल मलाइकत अल्लज़ीना, और उन्होंने फरिश्तों को जो रहमान के इबादत गुजार हैं औरतें करार दे दिया। क्या इनकी पैदाइश के मौके पर ये मौजूद थे? इनकी ये गवाही लिख ली जाएगी और इनसे इस चीज की बाज़परस की जाएगी। और कहते हैं कि अगर अल्लाह चाहता तो हम इनकी इबादत ना करते। इन्हें इसकी कुछ भी खबर नहीं, ये तो सिर्फ झूठ बातें कह रहे हैं। क्या हमने इन्हें इससे पहले कोई और किताब दी है जिसे ये मजबूत थामे हुए हैं? नहीं नहीं, बल्कि ये तो कहते हैं कि हमने अपने बाप दादाओं को एक मजहब पर पाया और हम इन्हीं के नक्शे कदम पर चल रहे हैं। हम तो इन्हीं के नक्शे कदम पर चलकर हिदायत जापता हैं। वकज़ालिक मा अरसलना मिन क़ब्लिक, इसी तरह आपसे पहले भी हमने जिस बस्ती में कोई डराने वाला भेजा, वहां के आसूदा हाल लोगों ने यही जवाब दिया कि हमने अपने बाप दादाओं को एक राह पर, एक दीन पर पाया है और हम तो उन्हीं के नक्शे कदम की पैरवी करने वाले हैं। नबी ने कहा भी, अगरचे वो तुम्हारे पास इससे बढ़कर या बेहतर तरीका लेकर आया हूं मैं जिस पर तुमने अपने बाप दादाओं को पाया, तो उन्होंने जवाब दिया, हम इसके मुनकिर हैं जो तुम देकर भेजे गए हो। हाँ हाँ, यानी अच्छी भी चीज हमें मिल जाएगी, हम फिर भी नहीं लेंगे। ऐसा कौन कहता है? जिद्दी इंसान, कि जिसको अच्छी चीज मिल जाए फिर भी ना ले, सिर्फ ये सोच के कि चूंकि मेरे बाप दादाओं के पास ये चीज नहीं तो लिहाजा मुझे भी नहीं चाहिए। फंतकम ना मिनहुम फंजुर कैफ कान आकिबतुल मुकज्जिबीन, बस हमने इनसे इंतकाम लिया और देख लो कि झुटलाने वालों का कैसा अंजाम हुआ। ये है रुकू नंबर 8। इसका उनवान क्या है? गुमराहियों का रद। अल्लाह ताला ने निगेट किया है बहुत सारी गुमराहियों को इसमें। सबसे पहले फरिश्तों की इबादत जो लोग करते थे उसके बारे में जो गलत ख्यालात थे उसको रद्द किया। कैसे? वो फरिश्तों को औरतें कहते थे, अल्लाह की बेटियां कहते थे। अल्लाह ताला कहते हैं ये कैसे हो सकता है कि तुम उनको बेटियां बनाते हो अल्लाह ताला की, जो अल्लाह की मखलूक हैं? क्या इन्होंने इनकी जिस्म की साख देखी है कि इनको मालूम हुआ ये औरतें हैं? अब ये रद्द है इनकी गुमराहियों के। पहली गुमराही क्या थी? फरिश्ते औरतें हैं। तो अल्लाह ताला ने 3 इसके रद्द दिए। नंबर 1, क्या इनकी जिस्मानी बनावट को देखा है कि वो औरतें हैं? और इनके इस कहने पे अल्लाह ताला इनको पकड़ेगा और इनकी गवाही को लिख लिया। दूसरी गुमराही उनकी क्या थी? कि फरिश्ते फिर अल्लाह की बेटियां हैं। तो इसके ऊपर फिर अल्लाह ताला ने 4 तरह से बात की। नंबर 1, क्या अल्लाह ताला बेटियां इंतखाब करे अपने लिए और तुम्हें बेटे देगा? तुम्हारी बात तो अपनी बेटी की पैदाइश सुन के क्या होती है कि चेहरा स्याह हो जाता है। क्या अल्लाह ताला के हिस्से में वो और औलाद है जो जेवरों में पलती है? यानी यहां औरत की एक वीक पॉइंट जो है उसकी बात की गई। और फिर वो औरत जो झगड़ों के अंदर अपनी बात को पेश नहीं कर सकती, बहुत ही मुदल्लल नहीं होती उसकी बात, इस पे बात करते हैं बाद में, लेकिन पहले अपनी ये पॉइंट लिख लें पूरे। तीसरी गुमराही लोगों को क्या थी? अगर अल्लाह ना चाहता तो हम इन्हें ना पूछते। آج بھی لوگ کہتے ہیں نا یہ ہماری قسمت میں اسی لیے تو ہم یہ گناہ کر رہے ہیں. تو انہوں نے کہا کہ اگر اللہ چاہتا تو میں روک لیتا, اس نے نہیں روکا تو اس کا مطلب ہے کہ اس کی مرضی سے جا رہے ہیں. تو اللہ تعالیٰ فرما رہے ہیں کہ اصل بات کیا ہے کہ یہ معاملے کی حقیقت کو نہیں جانتے. کیا کوئی ایسی آیت موجود ہے کہ ہم نے کہا ہو کہ فرشتوں کو پوجو, کوئی حدیث, کوئی قرآن کی بات نہیں, تو اس کا مطلب یہ کہ یہ خود گمراہ ہیں. چوتھی ان کی گمراہی کیا تھی کہ ہم اپنے باپ دادا کے طریقوں پر چل رہے ہیں, یعنی ہم ان کے نقش قدم پہ چل رہے ہیں. تو اللہ تعالیٰ نے اس کا جواب دیا کہ کیا اب اس سے بہتر چیز سامنے آ جائے گی تو پھر بھی اسی طریقے پہ چلو گے؟ کیا نئی ماڈل کی چیز آ جائے تو پرانی ہی لیتے رہتے ہو؟ کیا پسند کرتے ہیں گاڑیوں میں, کمپیوٹرز میں, جی لیٹسٹ؟ تو دین کے معاملے میں کیوں اٹکے ہوئے روایات کے ساتھ, کیوں بزرگوں کی باتیں, کیوں نہیں خاندانی چیزوں کو کہ جس کو 100 سال سے لوگ کر رہے تھے تم اسی کو کرو گے؟ اور یہ بت توڑنا سب سے مشکل ہوتی ہے. دیکھیے کہ ہم اس کو جب بڑوں کی زبان میں پڑھتے ہیں نا, تو جیسے قرآن میں ہائے آبا پرستی تقلید, ہم کہتے ہیں کتنے اسٹوپڈ لوگ تھے. لیکن کبھی غور کریں ہم میں سے ہر ایک یہ اسٹوپڈنس کر رہا ہوتا ہے, کب؟ جب اپنے مخصوص نظریات کے ساتھ چمٹ جاتا ہے. خیر کی بات ملے صرف اس سوچ پہ نہیں لینی کہ یہ میرے بزرگ سے نہیں ملی, یہ میرے باپ دادا کو نہیں ملی, لہذا مجھے بھی نہیں لینی. تو یہ پورے رکوع میں, اب اس میں سورہ زہرف ہے اور زہرف کے ناطے سے یہاں خواتین کے موضوع پہ بات ہوئی. اس پہ عموماً جو بات ہوتی ہے کہ عورت کو کم عقل سمجھا جاتا ہے, اور عورت کا اللہ تعالیٰ نے یہاں ایک وصف بیان کیا کہ زیورات میں پلتی ہے, یعنی اس کا وصف یہ نہیں کہا کہ نہ پہنو, لیکن یہ کہا کہ یہ زیورات میں رہتی ہے. اور دوسری بات ہے کہ جب جھگڑا ہوتا ہے تو اپنی بات واضح نہیں کرتی. اب آپ اس کو سوچ کے کیا کہیں گے, یہ تو واقعی پھر ساری عورتیں ایسی ہیں اور عورتیں کمزور ہوتی ہیں؟ ایسی بات نہیں ہے. یعنی اسلام نے, یعنی بعض عورتیں اس بات پہ بڑا اعتراض کرتی ہیں, اور وہ کرتی ہیں جو بہت پڑھی لکھی ہوتی ہیں, تنظیمیں بنی ہوئی ہیں. نام نہیں لینا چاہ رہی, لیکن ہمارے ملک میں کچھ عورتوں نے مل کے ایک تنظیم بنائی ہوئی ہے, بڑی مشہور تنظیم ہے. تو وہ اکثر قرآن پاک کے ایسے شوشے لاتی رہتی ہیں کہ دیکھیں اسلام نے ہماری بے عزتی کی ہے اور یہ اور وہ ہوتا ہے. تو بات یہ ہے کہ عموماً اللہ تعالیٰ نے یہ نہیں کہا کہ ایسا ہو, لیکن یہ عام بات ہے کہ عورتیں جذباتی ہوتی ہیں, بات نہیں کرتی. عموماً آپ دیکھیں کہ پوری جھگڑا کر کرا کے آ جائیں گی اور آخر میں کہیں گی کہ وہ اصل کام کی بات تو کہیں نہیں, سارے بازار سے شاپنگ کر کے آئیں گی, پتہ چلے گا جو لینے گئے تھے وہ تو لے کے ہی نہیں آئے, ہے کہ نہیں؟ آپ کے ساتھ کبھی ایسا ہوا؟ ہاں, فون کریں گے, گھنٹہ فون کر کے حال چال پوچھ کے, موسم کا حال پوچھ کے, ورڈس نیو کر کرا کے بند کریں گے, فون بند کرتے ہی یاد آئے گا جس کے لیے فون کیا تھا وہ یاد, پھر فون کرتے ہیں ارے وہ تو بھول ہی گئے. اب آپ دیکھیے کہ خود پہ ہنسنا سب سے مشکل کام ہے. اب میرا دل چاہ رہا ہے, آج کل اصل میں کہانیاں بہت پڑھ رہی ہوں تو میں آپ کو تفسیر میں کہانیاں سنا رہی ہوں. ایک میں نے بڑی زیرک عورت کی رات کو کہانی پڑھی, وہ بھی سنا دیتی ہوں, چھوٹی سی ہے تو اس لیے آپ کو سناتی ہوں. کہتے ہیں کہ چھوٹی سی تھی بالکل, ایک آدمی تھا تو وہ اپنی بیوی سے بہت تنگ تھا, اور وہ بہانہ ڈھونڈ رہا تھا اس کو طلاق دینے کا نا, کہ بس میں اسے جان چھڑاؤں. ایک دن اس نے دیکھا کہ اس کی بیوی سیڑھیوں میں کھڑی ہے, سیڑھی 5-6 سیڑھیوں پہ چڑھ کے کھڑی ہے. کہنے لگا اگر تو اس سیڑھی سے اوپر جائے گی تو بھی تجھے طلاق ہے, اگر تو اس سیڑھی سے نیچے آئے گی تو بھی تجھے طلاق ہے, اور اگر تو اپنی اس جگہ پہ کھڑی رہی تو بھی تجھے طلاق ہے. اب یہ واقعات سچے ہیں, اسی لیے ہم اس کو بیان کر رہے ہیں, ورنہ بات بری لگتی ہے. عورت بڑی عقل مند تھی, اس نے وہاں سے چھلانگ لگا دی, بچ گئی طلاق سے, چھلانگ لگا دی, نہ کھڑی رہی, نہ اوپر گئی, نہ نیچے گئی. تو آدمی کہنے لگا کہ تو اتنی ذہین ہے کہ مجھے یقین ہے کہ اگر امام مالک رحمت اللہ علیہ کا انتقال ہو جائے تو لوگ تجھ سے فتوی طلب کرنے آئیں گے. یعنی عورت عقل مند بھی ہو سکتی ہے, یہ مت سوچیں کہ ساری عورتیں ایسی ہوتی ہیں. بہت پیاری واقعات ہیں, یعنی اتنے زیادہ ہوتے ہیں کہ مجھے چوز کرنا مشکل ہو رہا ہوتا ہے کہ ہم کیا پڑھیں اور کیا نہیں. لیکن یقین کریں کہ میں نے رات کو یہ نیت کی کہ اللہ نے چاہا تو رمضان کے بعد ہم جو بھی کوئی کلاس شروع کریں گے اس میں میں ضرور تاریخ میں سے ایک واقعہ تربیت کے رنگ میں کچھ نہ کچھ ساتھ ضرور رکھوں گی. اور یہ چیزیں دیکھیں کتنا کچھ سکھاتی ہیں نا انسان کو, اپنے معاملے میں بہت ہوشیار ہیں. جی اپنے کام کے تو ہم पूरे होते हैं, लेकिन बाहर हाल आप देखिए कि औरतों ने बहुत बड़े बड़े काम किए, हैरत होती है पढ़ के। आपने कभी सोचा भी नहीं होगा जो औरतों ने बहादुरी के जौहर दिखाए हैं मैदान जंग में। मैंने एक दिन पढ़ा, मैं कांप गई, मैंने सोचा अगर मुझे कोई कहे तो मैं तो नहीं कर सकती ये काम जो उस दौर की औरतों के हाथों से हुए। लेकिन असल बात क्या है कि दबीज पर्दे पड़े हुए हमारी तारीख पे, एक नया ही बाब खुल रहा है मेरे सामने कि क्या हम वाकई उन लोगों के पीछे बढ़ गए किनको आइडियल कर रहे हैं जिनको खुद दुनिया में कुछ नहीं पता। और आज की माँ गाफिल है, आप खुद देखें ना, रोज दुआ पढ़ते हैं और कभी सोची नहीं अपनी मौत, सोचे ही नहीं अल्लाह के पास जाएंगे, तो ऐसी माएं बच्चों की क्या तरबियत करेंगी? वो बच्चों को भी कह देंगी हाँ स्कूल में जाओ और इनको सिखा दो। मैं देखती हूँ माएं बड़ी कोशिश करती हैं, हाँ बच्चों को कोई दुआओं की किताबें, अच्छा वो टीचर सिखा देंगी, तो अच्छा है माँ के पास तो रूहानियत रही नहीं, तो फिर बच्चे किताबों और दूसरी चीजों से सीखेंगे। तो असल वक्त है इस वक्त कि वाकई इंसान शऊर को बेदार करे। चलिए रुकू नंबर 9 पे चलते हैं। व इस काल इब्राहिम उली अबी ही व कौमी ही, और जबकि इब्राहिम अलैहिस्सलाम ने अपने वालिद से और अपनी कौम से फरमाया कि मैं इन चीजों से बेजार हूँ जिनकी तुम इबादत करते हो बजुस उस जात के जिसने मुझे पैदा किया और वही मुझे हिदायत भी करेगा। और इब्राहिम अलैहिस्सलाम इसी को अपनी औलाद में भी बाकी रहने वाली बात कायम कर गए ताकि लोग शिर्क से बास आते रहें। बल्कि मैंने इन लोगों को और इनके बाप दादाओं को सामान और असबाब दिया यहाँ तक कि इनके पास हक और साफ साफ सुनाने वाला रसूल आ गया, और हक के पहुँचने पर ये बोल उठे ये तो जादू है और हम इसके मुनकिर हैं, और कहने लगे ये कुरान इन दोनों बस्तियों में से किसी बड़े आदमी पर क्यों नाजिल नहीं किया गया। अहुम यकसिमून रहमत रब्बिक, क्या आपके रब की रहमत को ये तकसीम करते हैं? हमने इनकी जिंदगानी दुनिया की रोजी इनमें तकसीम की है और एक को दूसरे से बुलंद कर दिया ताकि एक दूसरे को मातहत कर ले जिसे ये लोग समेटते फिरते हैं, इससे आपके रब की रहमत बहुत ही बेहतर है। और अगर ये बात ना होती कि तमाम लोग एक ही तरीके पर हो जाएंगे तो रहमान के साथ कुफर करने वालों के घरों की छतें हम चांदी की बना देते और उनके जीनों यानी सीढ़ियों को जिन पर वो चढ़ा करते और इनके घरों के दरवाजे और तख्त भी जिन पर वो तकिया लगाकर बैठते और सोने के भी, और ये सब कुछ यूं ही सा दुनिया का सामान है। आपके रब के पास तो पुत परहेजगारों के लिए बहुत ही बेहतर है। ये था रुकू नंबर 9। इसका अनुमान क्या है? सोने के घर चांदी की सीढ़ियां। इसके अंदर अल्लाह ताला ने कुछ शिर्क की बातें की, यानी उसके बाद हजरत इब्राहिम अलैहिस्सलाम की असल में इसमें बात हमारे सामने आई, और वो क्या थी कि अल्लाह ताला ने यानी उनको एक ऐसा मॉडल बना दिया कि आने वाली नस्लों के लिए वो अपनी बात छोड़ गए, अपनी नस्लों के अंदर अपनी तौहीद के असरात छोड़ गए। लेकिन जब वक्त आगे गुजरता गया तो उन्हीं लोगों में शिर्क आ गया और उन्होंने इन बातों को छोड़ दिया। फिर इसके बाद नबी सल्लम पे होने वाले एतराजात में से बात हुई कि अगर ये कुरान उतरना था तो किसी दौलतमंद पे उतरता, यानी मक्का के अंदर यानी दो बस्तियों की यहाँ बात हुई, मक्का और ताइफ। अक्सर मुशरिकीन कहते थे कि अगर वाकई नबी बनना था तो फिर वलीद बिन मुगीरा बनता या फिर उरवा बिन मसूद बनता, क्योंकि ये दो ताइफ के दो बड़े सरदार थे, इनकी बड़ी धाक थी लोगों के दिलों पे। लोगों को ये बात समझ ही नहीं आई कि ये नबी क्यों बन गए। आप देखिए लोग अपना नुकसान करते हैं ना इन चीजों में उलझ के, भाई जो भी बनता तुम तो नहीं थे ना, तुम ये देखो वो कह क्या रहे। यानी अमूमन लोग पैगाम देने वाले के स्टेटस पे उलझते रहते हैं, ये क्यों कह रहे, ये क्या है, ये तो कमजोर है, ये तो छोटा है, ये तो फुला है, ये तो फुला जगह से है, ये तो अरब से नहीं, ये अजम से क्यों है। तुम्हारा क्या नुकसान हुआ, तुम्हें काम की बात मिल रही है ले लो। जिन्होंने अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम पे ऐसे एतराजात किए उनका अंजाम क्या हुआ, उस नेमत से महरूम हो गए। तो अल्लाह ताला ने यहाँ इन एतराजात की बात की और फिर आखिर में दुनिया और आखिरत का तकाबुल किया। किस अंदेशे से? कि ईमान वालों को आखिरत में सोने और चांदी के घर मिलने वाले हैं। अगर अल्लाह ताला चाहता और ईमान वालों की आजमाइश का खतरा ना होता तो अल्लाह ताला दुनिया में काफिरों के लिए ये सोने चांदी के घर बना देता, वहां तो उनको मिलने नहीं यहां बना देता, यानी उनकी घर भी सोने के और उनकी सीढ़ियां उनकी छतें चांदी की होती। क्यों? कि अल्लाह ताला को दुनिया के अंदर किसी चीज की परवाह नहीं है। यानी बास लोग इसमें, ये सब में वही मजमून है जो पीछे आप पढ़े और हर रोज तहज्जुद की दुआओं में भी आप सुनते हैं कि तुम्हें इनका शहरों में चलना फिरना धोखे में न डाले। हम जब अपने इर्द गिर्द गैर मुस्लिमों और खास तौर पर उन लोगों को जो अल्लाह को नहीं मानते नेमतों में देखते हैं, बड़ी बड़ी गाड़ियां, बड़े बड़े घर, तो बाद में धोखे का शिकार हो जाते हैं कि अल्लाह ताला इनसे राजी है। लेकिन ये एक चीज भूल जाते हैं और वो बहुत बुनियादी चीज है, और वो क्या कि लिख लें, आपको फायदा होगा इस इंशाल्लाह, कि दुनिया उसको भी मिलती है जिससे अल्लाह राजी है, और उसको भी मिलती है जिससे अल्लाह राजी नहीं, नाराज है। लेकिन आखिरत में क्या फर्क है कि आखिरत सिर्फ उनको मिलेगी जिनसे अल्लाह राजी होगा। ये है बुनियादी फर्क दुनिया और आखिरत की चीजों की कीमत का। कुछ चीजें होती हैं वो असाइंड होती हैं, वो सिर्फ एक खास किस्म के लोगों को मिलती हैं। कुछ चीजें होती हैं काउंटर्स पे सजी होती हैं, जो भी आएगा उसकी कीमत दे के ले जाता है। ये दुनिया कौन सी है, दूसरी मिसाल है, काउंटर में लगी हुई है, जो आ रहा है कीमत दे रहा है ले रहा है, कोई परवाह नहीं। लेकिन आखिरत असाइंड है, उन कुर्सियों पर कोई और नहीं बैठ सकता, उन चीजों को कोई और नहीं ले सकता। क्यों? कि वो लोग जिन्होंने दुनिया में मेहनतें की ये अल्लाह ने उनके लिए खास कर दी। तो लिहाजा ईमान वालों की आजमाइश का डर ना होता तो अल्लाह ताला ये कर देते। अल्लाह के नबी सल्लम ने फरमाया कि अल्लाह ताला फरमाते हैं, लौकानत दुनिया, अगर ये दुनिया होती अल्लाह की नजर में एक मच्छर के पर के बराबर, तो अल्लाह ताला किसी काफिर को पानी का एक घूंट भी ना पीने देता। क्यों पीने दे रहे, खाने दे रहे, कदर नहीं है, परवाह नहीं है, खजाने उंडेल दो, किसको कह रहे। क्यों? कि जो इसके मुकाबले में आखिरत में है, जन्नतों में है, उसके मुकाबले में ये कुछ नहीं। चूंकि हमने वो देखी भी नहीं है ना, इसलिए हम इसी पे रीछते हैं। ये ऐसी है जैसे आप देखिए, कोई देहात में रहने वाला, उसने कच्चे बर्तन देखे हैं सिर्फ, उसकी असल मता क्या है? कच्चे बर्तन वो देखे, उसी पर झगड़ रहे होते हैं, उसी को नाप रहे हैं, तोल रहे हैं, बढ़ा रहे हैं, कम कर रहे हैं, उसी में उनकी इज्जत है। बड़े बड़े घरों में देखेंगे तो वही चीजें दिखेंगी, वो शहर में आए तो देखें कि अच्छा कोई बर्तन तो स्टील का भी होता है, तो बड़ा चमकता है, अच्छा यहाँ तो क्रिस्टल के बर्तन भी हैं। जिसने देखे नहीं उसको अपने मिट्टी के बर्तन ही अच्छे लगेंगे ना। जिस दिन वो यहाँ के शहर के आके देख लेगा तो फिर जो उसके गाँव के बर्तन है उसकी कोई कदर रहेगी उसकी नजर में? फिर वो उस पर सोचेगा ये फुलां वडेरे को क्यों मिले और ये फुलां को क्यों मिले? वो कहेगा अच्छा जिसको मिले मिले, इसकी क्या कदर थी, ये असली बर्तन है, इसको देखते हैं ये किसको मिलते हैं। दुनिया और आखिरत का यही तकाबुल है, हमने देखी नहीं, अल्लाह ने छुपा के रखी। क्यों? कि तुम इस दुनिया को बड़ा समझते रहो, लेकिन जब वहां की चीजें देख लेंगे तो उस वक्त पता चलेगा कि ये दुनिया की कोई चीज कीमती नहीं। अच्छा, अब मैं इस आयत को कैसे देखती हूँ, यही जो बात सोने और चांदी की है, हम लोगों ने कहीं कमी नहीं की। अल्लाह ने यहाँ कहा कि मैं काफिरों के घर ऐसे बना देता, हम मुसलमानों ने ऐसे बनाने शुरू कर दिए। सोने के नहीं बना सकते तो गोल्ड पेंट कर लेते हैं, सिल्वर के नहीं बना सकते तो चांदी की चीजें करने लगते हैं। ठीक है, अब आप कहेंगे आप फतवा दे रहे हैं, गलत सही का नहीं, मैं नहीं कुछ कह रही, लेकिन इससे एक और चीज भी पता चली कि काफिर को तो ये दुनिया में मिल जाएगा लेकिन मोमिन के लिए आखिरत में। नबी सल्लम ने सोने और चांदी के बर्तनों में खाने से मना किया और आपने फरमाया कि ईमान वालों के लिए ये जन्नत में होंगे और कुफर करने वालों के लिए ये दुनिया में होंगे। आज कितने हैं जो अपनी ऐसी चीजों की कुर्बानियां दें? अगर ऐसे पहले दौर में तो पूरे भरपूर प्याले चांदी के और होते थे और मेरे लिए शौर ही नहीं था, और लोग बड़े यानी तपाक से इस चीज को महसूस करते हैं। तो बहरहाल असल बात, इस पूरे रुकू में से हमने क्या सीखा कि आखिरत के लिए इस दुनिया में कमाई करनी है, यहां मेहनत कर लेंगे इंशाल्लाह वहां फायदा हो जाएगा।